उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम रेडियो स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति सवा 9 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा गएको सातादेखि डाक्टर दीपक खड्काको लघु उपन्यास च्यात्न नसकेको चिठी सुन्दै आएका छौं। एउटा प्रेम पत्रको शैलीमा लेखिएको यो लघु उपन्यासका लेखक भूमिकामा भन्नुहुन्छ, प्रेम भनेको यसको सुचेतना हराएपछि मात्र प्राप्त हुने स्थिति हो। अब सुनौ लघु उपन्यास च्यात्न नसकेको चिठीको दोस्रो श्रृंखलाको वाचन अच्युत घिमिरेको आवाजमा।
म उसले भनेको चित्र छिटो छिटो बनाइदिन्थे। ऊ हेर्दथ्यो तर मसँग अझै बोल्दैनथ्यो। स्पष्टै छ उसको रिसाई अझै सिद्धिएको छैन। अनि म उसको चाखडी स्वरूप एउटा सानो केटाको र एउटा अलि ठुली केटीको चित्र बनाउँथे। केटाको शिरमाथि जाति भाइ भनेर लेख्थे र केटीलाई देखाउँदै यो को भनेर सोध्थे। ऊ मधुर मुस्कान चात भन्दथ्यो, जाति दिदी, अनि म उसको गालामा चुम्बनै चुम्बन बर्साइदिन्थे। तर अब ऊ पुरै पराई भनेको छ। एक दिन ऊ थिएन, म उसको कापीमा चित्र बनाउन सुरु मात्र गर्दै थिएँ। ऊ आइपुग्यो र मेरो पिठ्यौँ पछाडि उभिएर हेर्न थाल्यो। मैले मुस्काउने प्रयास गर्दै उसलाई हेरेँ र पुनः चित्र बनाउन सुरु गरेँ। उसले के गर्यो थाहा छ? मैले चित्र बनाउन लागेको त्यो कापी फुत्त खोसेर उभाग्यो। त्यस दिन म रातभर सुत्न सकिनँ, म भत्किरहेँ रातभर। भोलिपल्ट खाना खाने बेलामा सबैको सामु मैले सुनाएँ, म बिहे गर्न तयार छु, कुरा चलाए हुन्छ। मेरो निर्णय सुन्दा एकछिन त सबैले गाँस हाल्न बिर्से। पछि आमाले सोध्नुभयो, ठिक छ, कोसँग चाहिँ कुरा चलाउँ त? मैले भने, तपाईँहरूले रोजेर दिएको जोसँग पनि राजी छु। बस घरमा रौनक फेरि फर्क्यो। कान्छु भाइले चाहिँ अझै मलाई टुलो टुलो हेर्थ्यो, तर लाग्थ्यो उसको हेराइमा अर्थ नै अर्थ छ, सोधाइ नै सोधाइ छ। आखिर म उसकी जाति दिदी। दाइले एक्लै हुँदा सोध्यो, कुसा बिहे भने कुरा ख्याल ख्याल होइन, तैँले ठन्डा दिमागले सोचेर त निर्णय दिए कि होस्? होइन, तपाईँहरू के चाहनुहुन्छ? जब मलाई बिहे गर्ने मन थिएन तपाईँहरू नगरी भएन, अब म बिहे गर्न राजी छु, तपाईँहरू अत्तो थाप्नुहुन्छ, मैले भनेकी थिएँ। दाइले भन्यो, ठिकै छ त्यसो भए, तर भन कुन चाहिँ मन पर्यो त? मैले पुरानै उत्तर दोहोऱ्याएँ, तपाईँहरूले रोजेको जोसँग पनि राजी छु, आखिर मेरो बिहे भयो, जान्ने सुन्नेले भने राम्रो घरमा परी। निश्चय नै सम्भव भएर पनि रोज्ने सोच्ने काम भएन मबाट। रोजेकी नै भए पनि त्यो एउटा विडम्बना सेवाए के नै हुन सक्थ्यो र? अगाइँदैन भने भोजनको के प्रयोजन? तर सन्जी यो आत्मसमर्पण चाहिँ थिएन। निश्चय नै त्यस रात कान्छो भाइ जो यति नजिक थियो उसको टाढिनुको हदले मलाई भत्कायो। तर भत्काउनु ममा त्यही दिनदेखि सुरु भएको हो, जुन दिन मैले दाइलाई पहिलोपल्ट रुखो जवाफ दिएकी थिएँ। मेरो किताको पारिवारिक स्नेह, ममता र प्रेमको जगको पहिलो ढुङ्गा त्यही दिन लड्यो। कान्छो भाइले त बस एउटा कम्पन ल्याइदियो र म धेरै भत्केँ। मान्छे आफ्नै मुटु र यसका वरिपरि घटित घटनाहरूबाट कति तटस्थ रहन सक्छ। सन्जी मेरो निर्णय एक रातको आकस्मिक निर्णय थिएन, धेरै रात धेरै निद्राविहीन रातहरूको मन्थन थियो त्यो। रातभर खेलाउँथे म आफूलाई, निफन्थे ममा बिस्तारै मान्छेहरूप्रति उपेक्षा जाग्दै थियो, घृणा जाग्दै थियो। तर मन्थनपछि मलाई के लाग्यो भने मेरो उपेक्षा र घृणा अरूहरूप्रति थिएन, स्वयंप्रति थियो। यस्तो लागेपछि म आफैप्रति द्रवित भएँ, म आफैप्रतिको मायाको तिर्खाले यति खरिएँ, यसको उपज मेरो निर्णय थियो। मेरो मन्थन जति कष्टप्रद थियो त्योभन्दा कम कष्टप्रद थिएन मेरो निर्णय। परन्तु यो निर्णयपछि मैले आफूलाई हलुका अनुभव गरेकी थिएँ। यो मेरो निष्क्रियताको समाप्ति थियो, वा कमसेकम त्यस्तो सोचेकी थिएँ मैले। त्यसैले सायद म निष्क्रियताबाट मुक्ति चाहन्थेँ। मलाई मेरो गन्तव्यको भ्यू थिएन, तर मलाई त्यसको अस्तित्वमा विश्वास थियो। एउटा यात्रा मलाई कुरिरहेको हुनैपर्छ, यति हो। म बाटो खोज्न वा रोज्न अल्मलिरहेकी थिएँ, हिचकिचाइरहेकी थिएँ। अन्ततः मैले बाटो फेला पारेँ, त्यो मेरो निर्णय थियो। त्यो निर्णय मेरो हृदयको थिएन, मस्तिष्कको थियो। निश्चय पनि मेरो हृदय चलमलाउन खोज्थ्यो, तर उसलाई मैले निर्ममतापूर्वक कुल्ची दिएँ। मलाई मस्तिष्कको निर्णयको कल्याणकारितामा शंका थिएन, त्यसैले यो सम्भव भएको थियो। आखिर मैले चाहेकी के हो? मन्थनमा बारम्बार यो प्रश्न मेरो सामु उभिन्थ्यो। यस प्रश्नको उत्तर तिमी नभएको स्थानबाट म निकाल्न चाहन्थेँ, त्यसैले जब जब यो प्रश्न मेरो सामु उभिन्थ्यो म तिमीलाई बिर्सने चेष्टा गर्दथेँ, एउटा तीक्ष्ण पीडादायक चेष्टा। म यस पीडादायक भगीरथ चेष्टामा सफल भएँ कि भएन लेख्न चाहन्न, लेख्ने साहसै छैन। यतिजना निर्णय मेरो अगाडि थियो, मैले चाहेको वस्तु प्रेम थियो कि त्यसलाई अझ अरू विशिष्टताहरूले समितिकरण गरेपछिको वस्तु थियो अथवा कुनै अपरिभाषित कुरा थियो कि, त्यो वस्तु जेसुकै होस् मैले त्यसको खोजी गर्ने निर्णय गरेँ। मान्छे एउटा बिन्दुमा पुगेर विकल्प छान्न निर्विकल्प रूपले विवश हुँदो रहेछ। सोचेँ एउटा एक्सपेरिमेन्ट नै सही, त्यसैले मैले एउटा अन्वेषक वैज्ञानिकको मानसिकतामा विवाहको निर्णय गरेँ। तर सन्जी कुरो छिनेको भोलिपल्टदेखि नै मेरो वैज्ञानिक बिस्तारै मर्दै गयो, म बिस्तारै साधकमा परिणत पाएँ। मैले मेरो अपरिचित भावीपतिलाई प्रेम गर्न थालेँ, यद्यपि सुरुमा उसलाई प्रेम गर्न मलाई डर लागेको थियो, तर तुरुन्तै मलाई के ज्ञान भयो भने मलाई डर उसँग होइन उसको अपरिचितसँग लागेको हो। यो ज्ञानपछि उसँग प्रेम गर्न मलाई डर लागेन। लाग्यो परिचयपछि नै प्रेम हुनुपर्छ भन्ने के छ र, प्रेमपछि परिचय हुनु पनि त सम्भव छ। विवाहको दिनसम्ममा त म उसलाई अघोरै माया गर्न थालिसकेकी थिएँ। बस यही क्षणहरू मेरो जीवनका सबभन्दा सुखमय क्षणहरू थिए सायद। मलाई मेरो अस्तित्व बोध नै हुँदैन थियो, म आफूभरि मेरो पति पाउँथेँ। मलाई कहिलेकाहीँ लाग्छ आफूलाई हराउनु र त्यहाँ अरूलाई पाउनु नै त होइन सुखको रहस्य यस संसारमा। तिमीलाई एउटा कुरा भनिदिऊ, बिहेको कुरो छिनेको दिनमा मैले उसलाई हेर्न पाइनँ, उसलाई हेर्ने आँट ममा थिएन, त्यसैले म उसलाई हेर्न उत्सुक थिएँ, उसको सम्झनाले मात्र पनि म रोमाञ्चित हुन्थेँ। कुरो छिन्नु अघि मलाई उसको एउटा तस्विर दिइएको थियो, मैले त्यो तस्विर हेर्दै नहेरी राखिदिएकी थिएँ। कुरो छिनेपछि जब म उसलाई प्रेम गर्न थालेँ मलाई त्यो तस्विर हेर्ने उत्सुकता जागेर आयो। त्यो तस्विर हेर्न भने निकाल्न मात्र कि आँटेकी थिएँ, एउटा विचित्रको विचार आयो मनमा र अडिएँ। मैले सोचेँ म मेरो भावीपतिलाई विवाहको दिनमा मात्र हेर्नेछु, त्यसपछि विवाहको दिनसम्म मैले त्यस तस्विरलाई छुँदा पनि छैन। म उसप्रतिको मायाको उत्कर्षमा उसलाई हेर्न चाहन्थेँ किनभने यो मेरो जीवनको अन्तिम यात्रा हुनु थियो, म उसमा समाप्त हुन चाहन्थेँ। विवाहको दिन क्रमशः नजिक आयो, मेरो रोमाञ्च आफ्नो तीव्रतामा पुग्दै थियो। विवाहको दिन बाजाको पहिलो आवाज मेरो कानमा पर्नु ठिक अगाडिको क्षण मेरो उत्सुकता र रोमाञ्च यस्तो उच्चतम शिखरमा थियो कसरी बताऊ। तर बाजाको पहिलो आवाज मेरो कानमा परेपछि मैले आफूमा केही महसुस गरेँ, यो केही मलाई प्रिय लागेन, त्यसैले मैले यसलाई उपेक्षा गरिदिएँ र आफ्नो सम्पूर्ण ध्यान मैले मेरो प्रेममा केन्द्रित गरेँ, मेरो पतिमा केन्द्रित गरेँ। तर स्वयंवरको बेलासम्ममा मेरो सम्पूर्ण उत्सुकता सम्पूर्ण रोमाञ्च मरिसकेको थियो, म शिथिल भइसकेकी थिएँ। यस्तो अनुभव गर्नासाथ म भयले त्रस्त भएँ। मैले मेरो उत्सुकता र रोमाञ्चलाई खोजेँ आफूभित्र, तर तिनको नामोनिशान थिएन। विचलित हुँदै मैले मेरो उत्सुकता र रोमाञ्च यो यति सुखदायक थिए, यसले मलाई यति प्रेममय बनाइदिएका थिए, तिनलाई पुनर्जागरण गर्ने चेष्टा भयभरको शक्तिले गरेँ, तर म सफल भइरहेकी थिएन। स्वयंवरको माला पहिराउने क्षणसम्म मैले तिनलाई प्राप्त गर्न नसके म मर्ने थिएँ, त्यसैले मैले एउटा मृत्युमा पुगेको मान्छेले जीवन खोजे जत्तिकै बलले मेरो जीवनदायिनी उत्सुकता र रोमाञ्चलाई खोजेँ। स्वयंवरको माला उठाउने क्षणमा म एकदम अधीर भएँ, मेरो हात लगलग कामिरहेको थियो, कमसेकम अरूको सामु म यस्तो देखाउन चाहन्नथेँ, त्यसैले मैले आँखा चिम्बेर दृढतापूर्वक माला उठाएँ। तर मेरा पाइलाहरू मलाई सहयोग गर्न सकिरहेका थिएन, मेरो पाइतालादेखि कम्प छुटिरहेको थियो। एक पाइला अघि बढ्नासाथ म पुनः शिथिल थिएँ, मैले आफूलाई अत्यन्त कमजोर अनुभव गरेँ। मलाई समाउने केटीहरूको भरमा मात्र म उभिरहन सकेकी थिएँ, मलाई त्यहीँ कतै बसौँ बसौँ लाग्यो, मलाई पानीको तिर्खा लागे जस्तो भयो। ईश्वर यो कुन पापको सजाय हो मलाई, जीवनमा पहिलोपल्ट ईश्वरको नाम लिएँ मैले। मैले मनमा ईश्वरसँग प्रार्थना गरेँ, हे ईश्वर मलाई एक मिनटको निम्ति शक्ति देऊ, सिर्फ एक मिनटको निम्ति। मारे एउटा नास्तिकले जीवनमा पहिलोपल्ट ईश्वरसँग प्रार्थना गर्यो। त्यस क्षण अघिसम्म मलाई ईश्वरको अस्तित्वमा विश्वास थिएन। ईश्वरको अस्तित्वबारे चर्चा कतै चल्यो भने म डटेर त्यसको विरोध गर्थेँ। म ईश्वरलाई अज्ञानी मानिसहरूको कल्पना भन्दथेँ र धर्मलाई पाखण्ड भन्दथेँ। मलाई आफ्ना तर्कहरू बलिया लाग्दथे र तिनमा म पुरापुर विश्वास र आस्था राख्दथेँ। तर त्यो क्षण ईश्वर बाहेक मेरो केही सहारा थिएन। मैले मनमनै भने, ईश्वर, मैले तिम्रो निन्द्रा गरेर घोर पाप गरेकी छु, तर तिमी दयालु छौ, तिमी मलाई क्षमा गर, मेरा पापहरूलाई क्षमा गर, म मेरा सम्पूर्ण पापहरूको प्रायश्चित गर्छु। हे दयालु ईश्वर, मलाई शक्ति देऊ अहिले। अनि मैले पापको प्रायश्चित स्वरूप ओठको भित्री भागमा दाँतले बेसकरी टोकिदिएँ। पीडाले एकछिन म रन्थनिएँ, तर त्यसपछि मैले आफूमा केही शक्तिको सञ्चार भएको अनुभव गरेँ। मैले मनमनै ईश्वरलाई धन्यवाद दिएर सुदृढ पाइला अघि बढाएँ। उसको सामु पुगेर म उभिएँ। मैले के आशा गरेकी थिएँ भने, त्यस अपरिचित अनुहार जसलाई मैले त्यस क्षणसम्म देख्न पाएकी थिइनँ, उसलाई हेर्न मेरा पाइला उठ्दा नउठ्दै मेरा उत्सुकता र रोमाञ्च फेरि जाग्नेछन्। मैले उसलाई हेरेँ, मैले मेरो पतिलाई हेरेँ, मैले मेरो प्रेमलाई हेरेँ, मेरो गन्तव्यलाई हेरेँ, मेरो समाप्तिलाई हेरेँ। यद्यपि मैले आशा गरेको उत्सुकता र रोमाञ्चलाई मैले पाउन सकिनँ, तर म उसलाई हेर्न सकिरहेकी थिएँ। उसको मुन्द्रे कपाल, स्वस्थ र सफा अनुहार, उसको गाजल लगाए झैँ लाग्ने आँखा, ठूला कान, सुलुत्त परेको नाक र छाटिएको जुँगालाई म हेर्न सकिरहेकी थिएँ। त्यो अनुहार आकर्षक थियो र वस्तुतः त्यसलाई मैले पहिले कहिले देखेकी थिइनँ, र पनि त्यो अनुहार मलाई परिचित झैँ लाग्यो। अनायास मेरो आँखाबाट आँसु रसाए। मैले ती आँसुलाई बुझ्ने चेष्टा गरेँ। ती आँसु प्रेमका थिए या त्राणका? ती आँसु प्रेमका थिएनन्, किनभने मैले त्यस्तो अनुभव गर्न सकिनँ। तर ती त्राणका पनि थिएनन्। ती आँसु प्रेम र त्राणका बाहिर कतैका थिए। वास्तवमा म त्यो परिचित जै लाग्ने अपरिचित अनुहारप्रति द्रवित भएकी थिएँ। स्वयंवर सम्पन्न भयो। विदाईको बेला म कान्छो भाइ र दाईसँग भेटिन चाहदिन थिएँ। थाहा छैन किन हो, म तिनीहरू दुवैमा तिम्रो स्मृति जोडिएको पाउँछु। दाई अनौठोको छ, हरेक कुराको तहमा पुग्ने कोसिस गर्छौ। त्यो त्यही दाई थियो जसले मैले कसैको नाम बताएको खण्डमा मलाई अन्याय नगर्ने वचन दिएको थियो, जसले मेरो विवाहको निर्णयमा ठण्डा दिमागले सोचेर त्यो निर्णय दिएकी होस् भनेर शङ्का व्यक्त गरेको थियो। म तिम्रो सम्पूर्ण स्मृतिबाट मुक्त हुन चाहन्थे, त्यसैले विदाईको बेला उसँग सामना गर्न नपरोस् भनेर कामना गरेकी थिएँ। तर मलाई दुलाहको कारमा चढाउने उही थियो। अन्तिम क्षणमा उसले भनेको थियो, तेरो सुन्दर जीवनको लागि शुभकामना। उसका आँखा रसाएका थिए र ऊ मुस्काउने चेष्टा गर्दै थियो। उसको शब्दलाई मैले मन नपराउने प्रयास गरेँ, किन हो ती शब्दहरूमा तिम्रो स्मृतिको गन्ध भए चाहिँ मलाई लाग्यो। मैले भन्न चाहेको अर्कै कुरा थियो, तर भने मेरो व्यवहारलाई क्षमा गरिदिनु होला, मैले तपाईँहरू फर्केट दिउँ, अब भविष्यतिर अगाडि छ। मलाई विश्वास छ मेरो बहिनीको जीवन मेरो बहिनी जत्तिकै सुन्दर रहनेछ। उसले विजयमा भनेर दुलापट्टि फर्केर मुस्काउँदै भन्यो, हजुरलाई पनि नयाँ जीवनको बधाई र शुभकामना। बाटोभरि मैले मेरो पतिलाई हेर्न सकिनँ, यद्यपि ऊ मलाई मन परेको थियो। सुहागरातमा जब म एक्लै सजाइएको कोठामा मेरो पतिको प्रतीक्षामा थिएँ, तिमी आयौ मनमा। पहिलोपल्ट मलाई तिम्रो स्मृति नमिठो लाग्यो। अब तिम्रो स्मृतिमा अपवित्रताको गन्ध मिसिएको जस्तो लाग्न थाल्यो। मैले तिमीलाई मनबाट हटाएर ढोकातर्फ ध्यान लगाएँ। बाहिर बसेको पच्चाप सुनियो, सम्भवतः मेरो पतिको थियो। पच्चाप क्रमशः बढ्दै गयो। मैले फेरि पुरानै उत्सुकता र रोमाञ्च अनुभव गरेँ, किन हो मैले फेरि स्वयंवर सम्झेँ। सहसा मलाई के लाग्यो भने, उसको प्रत्येक पदचाप सँगसँगै मेरो उत्सुकता र रोमाञ्च बढ्दै जानेछ, र उसको प्रथम स्पर्श अघि नै म पहिले झैँ शिथिल हुनेछु। मलाई बचाउको लागि के सुझ्यो भने, म उसलाई बिस्तारै बिस्तारै होइन बरु एकदम अचानक अनुभव गर्नेछु। त्यसैले मैले ध्यान पदचापहरूबाट हटाएर आफ्नो औँलाहरूमा लगाएँ। मेरो दृष्टि मेरो बुढी औँलाको धेरै पहिले हराइसकेको खतमा पर्यो। म जससँग भएँ, अकस्मात मलाई तिम्रो चिउँडोको खत सम्झना भएर आयो। म आश्चर्यचकित भएँ, मलाई किन अकस्मात तिम्रो चिउँडोको खत सम्झना भएर आयो। त्यसबेला म तिमीलाई दिनमा कैयौँचोटि सम्झन्थेँ, तर मेरो सम्झनामा तिम्रो चिउँडोको खत थिएन। थाहा छैन मैले कसरी त्यसलाई बिर्सन पुगेछु।
मैं
छ, मैले तिम्रा अरू विशेषताहरूलाई पनि बिर्सेको हुँ र मेरो मनमा तिम्रो जुन चित्र छ त्यसलाई तिम्रो हुबहु भनी ठानेको हुँ। तर मलाई सबभन्दा आश्चर्य केमा भयो भने यस क्षण अकस्मात तिम्रो चुडोको खत्किन सम्झे। मैले भनिसकेँ म तिम्रो सम्पूर्ण स्मृतिबाट मुक्ति चाहन्थेँ, त्यसैले मेरो बुढियौलाको खतबाट आरम्भ भएको तिम्रो प्रसङ्गलाई बिर्सन मैले आँखा चिम्ने। तैपनि तिम्रो स्मृति छ्यासमिस छ्यासमिस भइरहेको जस्तो लाग्यो, त्यसैले मैले कानमा गुजुजु आवाज हुने गरी जोडले आँखा चिम्ने। तत्काल मेरो पतिको उपस्थितिको आवाज पाएर म जससँग तर्सेँ, तर सबभन्दा बढी म त्यसबेला तर्सेँ जुन बेला मैले उसलाई राम्ररी हेर्न भ्याएँ। सन्जी उसको चिउँडोमा पनि खत थियो। त्रास आश्चर्य र उत्तेजना सम्मिलित विद्युतका झट्काहरू अनुभव गरेँ मैले। सहसा मलाई ज्ञान भएर आयो किन स्वयंवरमा मेरो पतिलाई पहिलोपटक देख्दाखेरि नै उसको अनुहारमा मैले परिचितताको आभास पाएकी थिएँ। के कुरा साँचो हो भने मैले तिम्रो चिउँडोको खतलाई बिर्सिसकेकी थिएँ, तर अहिले मलाई लागिरहेछ मेरो चेतन मनले मात्र त्यसलाई बिर्स्यो र अवचेतनमा त्यो जस्ताको तस्तै थियो। र स्वयंवरमा जब मैले मेरो पतिलाई पहिलोपटक देखेँ, यद्यपि मेरो आँखाले उसको चिउँडोको खतलाई देखेनन्, मेरो ध्यान त्यसमा गएन, परन्तु मेरो अवचेतनले त्यसलाई देखिसकेको थियो। त्यसैले त्यसले मेरो पतिको अनुहारमा तिमीलाई पायो, त्यसैले त्यो अनुहार मलाई परिचित झैँ लागेको थियो, आकर्षक लागेको थियो र त्यसलाई मैले मन पराएकी थिएँ। हे ईश्वर, कि मैले मेरो पतिलाई मन पराउनको निम्ति पनि तिम्रो स्मृतिको आश्रय नलिई भएन, कि मेरो निम्ति तिमीबाट मुक्ति सम्भव नै छैन। कुसा मेरो विस्फारित नेत्रलाई देखेर होला मेरो पतिले मलाई मेरो नामले बोलायो। म आफूलाई आफूमा ओर्लिएँ, पसिनाले म छ्यापछ्याप्ती भएकी रहेछु। के भयो तिमीलाई? हजुर, मेरो पतिसँग म पहिलोपल्ट बोल्दै थिएँ, मैले सहज हुने प्रयास गर्दै भने केही होइन, त्यसपछि मैले मुस्काउने असफल प्रयास गरेँ। उसले मेरो कुरा पत्यायो र मसँग सानो दूरीमा बस्यो। उसको यो केटाकेटोले पत्यारसँग मलाई रिस उठ्यो, मलाई उसको पत्यारसँग रिस उठ्यो वा उसको सान्निध्यसँग यो अस्पष्ट छ, तर मलाई रिस उठेको थियो वा कम्तीमा मैले अनुभव गरेको भाव त्यसको निकट थियो। त्यसपछि मेरो पतिले कुराकानी सुरु गर्यो, मेरो ध्यान कुरामा भन्दा उसको चिउँडोको खतमा गइरहेको थियो। बारम्बार मेरो आँखा त्यहाँ पुगेपछि अडिन्थे, बिस्तारै म सम्पूर्ण तिम्रो खतमा पुगेँ। सहसा मेरो मनमा उब्जियो, मैले तिमीलाई घृणा गर्नुपर्छ, तिम्रो चिउँडोको खतलाई घृणा गर्नुपर्छ, अनि यो मान्छेको चिउँडोको खतलाई नि। म सोच्दै थिएँ, मेरो पतिले मेरो हात समात्यो, यो स्पर्शले म निसासेको जस्तो भएँ। उसले कुराको प्रसङ्ग बदलिसकेको थियो र अब ऊ मेरो सुन्दरताको बखान गर्न थाल्यो। कसलाई मन पर्दैन आफ्नो प्रशंसा, ईश्वर समेत आफ्नो प्रशंसा चाहन्छ, स्तुति चाहन्छ। म सम्झन्छु तिमीले कुनै प्रसङ्गमा मेरो रूपको प्रशंसा गरेका थियौ। प्रशंसा के? वास्तवमा त्यो प्रशंसाको संकेत मात्र थियो, कुनै किन हो तिमीले मेरा निम्ति शब्दहरू जोखेर मात्र प्रयोग गर्यौ, त तिम्रो त्यो प्रशंसाको संकेतले मात्र पनि मेरो रोम रोम पुलकित भएको थियो। म त त्यसको सम्झनाले मात्र पनि गदगद हुन्थेँ। र अहिले मेरो पति मेरो सौन्दर्यको बयान गर्दै थियो, ऊ मेरो अङ्ग अङ्गको प्रशंसा विभिन्न रूपक उपमा र अलङ्कारहरूद्वारा गर्दै थियो। उसले मेरो आँखाको आकार गहिराई र भावको बयान गर्यो, कपाललाई बादलसँग दाज्यो, ओठमा गुलाब फुलेको देख्यो र यस्तै यस्तै इत्यादि। तर सन्जी कुनै किन हो मलाई उसको यो प्रशंसा मन परेन, उसका शब्दहरू मलाई बनावटी लागे, मानौ उसले यो कतैबाट सिकेर आएको हो अथवा सुहागरातको लागि उसले यी शब्दहरू कण्ठ पारेर राखेको हो। किन यति अन्तर? सायद मबाट अपेक्षित प्रतिक्रिया नपाएर होला। मेरो पतिले आफ्नो कुरा बिचैमा रोकी मलाई सोध्यो, तिमीलाई ठिक त छ? झल्यास मैले सम्झेँ, मेरो बिहे भइसक्यो, यो सुहागरात हो, मसँग बोलिरहने मान्छे मेरो पोइ हो र म उसको बेहुली हुँ। खोइ ममा बेहुली सुलभ लज्जा, कोमलता र मृदुलता। मैले मेरो पतिका सम्भावित अपेक्षाहरू सम्झेँ, मैले चालु सिनेमाहरूमा देखाइने दृश्य सम्झेँ। म त्यसो गरौँ, अभिनय गरौँ, सामर्थ्य छ ममा अभिनय गर्ने। म अभिनय गर्दिनँ, म कहीँ पनि र कसैसँग पनि अभिनय गर्दिनँ। म शान्ति चाहन्छु र मलाई झुटले शान्ति दिँदैन। म प्रेम चाहन्छु, झुटले किनेको प्रेम होइन, सत्य प्रेम। मेरो एक्सपेरिमेन्ट सत्य प्रेमको खोजी हो।
कार्यक्रम श्रुति सम्वेगमा हामी आज डाक्टर दीपक खड्काको लघु उपन्यास च्याप्न नसकेको चिठी सुनिरहेका छौं। यसको बाँकी अंशको वाचन केही बेरपछि लिएर आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, सिन्धुलीको रेडियो सहारा, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, दोलखाको कालिन्चोक एफएम, रामेछापको रेडियो तीनलाल, नुवाकोट एफएम, वीरगंजको नारायणी एफएम, हेटौँडा एफएम, चितवनको रेडियो अर्पण र त्रिवेणी एफएममा सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, गुल्मीको रेडियो रेसुङ्गा, पोखराको रेडियो तरंग, बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज डाक्टर दीपक खड्काको लघु उपन्यास च्यात्न नसकेको चिठी सुन्दैछौ। अब सुनौ यसैको बाँकी अंश।
म अभिनय गर्दिन, म कहीँ पनि र कसैसँग पनि अभिनय गर्दिन। म शान्ति चाहन्छु र मलाई झुटले शान्ति दिँदैन। म प्रेम चाहन्छु, झुटले किनेको प्रेम होइन, सत्य प्रेम। मेरो एक्सपेरिमेन्ट सत्य प्रेमको खोजी हो, तर मैले जुन हृदयमा सत्य प्रेमको खोजी गर्ने भएकी छु त्यो हृदय मसँगै बसेको मान्छेको शरीरमा छ, र मैले जुन हृदय उसलाई सुम्पने भएकी छु त्यो मेरो शरीरमा छ, र मेरो शरीरमा ती सब अङ्गहरू छन् जुन उसले अलि भर्खर शब्दहरूको कन्जुसाइ नगरी प्रशंसा गरेको छ। यहाँ मेरो एक्सपेरिमेन्टका लागि सबै आवश्यक सामग्रीहरू छन्, तर यो वातावरण मलाई किन असजिलो लागिरहेछ? मलाई किन यहाँ केही नपुगेको वा केही बढी भएको जस्तो लागिरहेछ? मलाई कस्तो लागिरहेको थियो भने सन्जी, त्यो कोठामा कतै एउटा अपवित्रता लुकेर बसेको छ र त्यो बारम्बार हामीलाई चियाएर हेर्छ। यो अपवित्र कतै त्यही चिउँडोको खत त होइन? यहाँ तिम्रो चिउँडोको खत पनि छ र मेरो पतिको चिउँडोको खत पनि छ। मैले मेरो पतिको चिउँडोको खतमा तिम्रो खतको प्रतिरूप देखिरहेको हुँ, या तिम्रो खतमा मेरो पतिको खतको प्रतिरूप, ठम्याउन सकिरहेकी छैन। कतै मेरो यो स्मृति विभ्रम नै मैले भनेको अपवित्रता होइन? जे भए पनि यो वातावरणमा अपवित्रताको गन्ध मिसिएको छ, त्यति चाहिँ निश्चित हो। तर मेरो एक्सपेरिमेन्टमा अपवित्रताका लागि कुनै स्थान छैन। म मेरो पतिसँग सम्पूर्ण पवित्रतामा समर्पित हुन चाहन्छु, सम्पूर्ण सहजतामा समर्पित हुन चाहन्छु र सम्पूर्ण सत्यमा समर्पित हुन चाहन्छु। यो अपवित्र र असहज वातावरणमा होइन, म मेरो पतिसँग समय भाग्नेछु। त्यसो भएन भने मेरो एक्सपेरिमेन्ट पहिलो कदममै अपूर्ण हुनेछ। फेरि मेरो दिमागमा एउटा प्रश्न उब्जन्छ, तर उसको अपेक्षा, म उसको अपेक्षा त पूरा गर्दैछु। के ऊ मसँग पवित्र, पूर्ण, सत्य र सहज प्रेमको माग गर्दैन? तर उसले बुझ्ला नबुझ्ला, तर जब उसले बुझ्नेछ त्यो क्षण सब ठिक हुनेछ। आखिर मैले चाहेँ कि यही नै हो, उसले मलाई सम्पूर्ण बुझोस्, त्रुटिरहित बुझोस् र ग्रहण गरोस्। आज म अलि असहज अनुभव गरिरहेको छु, मलाई आराम गर्न दिनुहुन्छ? मैले मेरो पतिलाई भने। उसले मलाई अचम्मसँग हेऱ्यो। उसले मलाई पत्याइरहेको थिएन, तर यसपालि मलाई उसको अनुपत्यारसँग रिस उठेन। मैले सकेसम्म नरम शर्मा भने, मलाई माफ गरिदिनुहोस् ल। ओके, ऊ उठ्यो, उसको स्वर रुखो थियो। मलाई लाग्यो मबाट कतै त्रुटि भएको छ, कतै मेरा शब्दहरूलाई उसले आफ्नो अपमान त सम्झेर। ऊ हिँड्न लागेपछि मैले डराउँदै सोधेँ, कहाँ जान लाग्नु भएको? म तिम्रो आरामीमा बाधा पुर्याउन चाहन्न। उसको बोली र हिँडाइले स्पष्ट थियो उसले मबाट अपमानित अनुभव गरेको छ। मलाई लाग्यो मबाट भयंकर गल्ती हुँदैछ, मेरो पति रिसाएर जाँदैछ, मेरो प्रेम मसँग रिसाएर जाँदैछ। मलाई केही सुझेन, म रोइदिएँ। मेरो सुक्खा सुक्खाले उसको पाइला ढोकामा पुग्नु अघि नै रोकियो। मैले दयनीय स्वरमा भने, म तपाईँलाई प्रेम गर्छु। गजब छ, त्यहीँबाट उसले मलाई हेरेर भन्यो। त्यसपछि फर्केर बिस्तारै मनेर आइपुग्यो। ऊ मेरो छेउमा बस्यो र मेरा दुवै हात समात्यो। उसले मेरा दुवै हात बिस्तारै आफ्नो गालामा पुर्यायो। अनायास मैले हात झट्कालेर ताने, मेरो हातले उसको चिउँडोको खत छोएको थियो। मेरो यो क्रियाले ऊ स्तब्धमा भयो। उसको मुखबाट निस्क्यो पागल आइमाई। उसले यी शब्द अङ्ग्रेजीमा भनेर जुरुक्क उठेर हिँड्यो। म अवाक रहेँ। हे ईश्वर, त्यो भयानक खत, मलाई पागल बनाउने त्यो भयानक खतबाट मलाई मुक्ति देऊ। प्रभु, मलाई त्यो खत ग्राह्य बनाइदेऊ। अनेकौं क्षणहरू निस्तब्ध बिते। निकै बेरपछि ढोका फेरि उग्रियो। मेरो पति फर्केर आएको थियो। म अपराधी झैँ शिर निउराई बसेँ। ऊ मेरो छेउमा आइपुग्यो। मेरो मनमा आँधी बेरी चल्न थाल्यो, तर उसले केही पनि गरेन। एउटा सिरानी र ओढ्नी उठाएर ऊ सोफामा गएर सुत्यो। आँधी बिस्तारै थामियो। मलाई कोठा भयंकर आँधीबेरीपछिको उजाड र अस्तव्यस्त बस्ती जस्तो लाग्न थाल्यो। म निकै बेर त्यत्तिकै टोलाएर बसेँ। रात निकै गइसकेको थियो। मैले मेरो पतिलाई हेरेँ, ऊ निश्चल थियो, सम्भवतः निदाइसकेको थियो। सहसा मलाई लाग्यो मैले घोर अपराध गरेकी छु। त्यो सोफामा सुतिरहेको मेरो पति, जसको केही दोष छैन, उसलाई मैले अनाहकमा चोट पुर्याएकी छु। एउटा भयंकर अपराधबोधले म थिचिएँ। म बिस्तारै उठेर सोफातिर बढेँ। मेरो पतिको छेउमा पुग्दा नपुग्दै म पसिनाले लथपथ भइसकेकी थिएँ। म त्यहाँ उभिरहन सकिनँ र भुइँमै बस्न पुगेँ। मलाई मन लाग्यो उसलाई भ्युजाउँ, उसँग माफी मागौँ र मिठा मिठा कुरा गरौँ। मैले मनमा नै भने, मेरो राजा, मैले तिमीलाई चोट पुऱ्याएँ, मलाई माफ गर मेरो प्रेम। त्यसपछि म उसको गोडामा निधार अड्याएर रोएँ। रुँदा रुँदै झकाएकी के रहेछु, मेरो पतिले मलाई भ्युजायो। म नराम्रोसित तर्सेँ, मानौ चोरी गर्दा गर्दै म पक्रिएकी छु। के तमासा भयो, मेरो पतिको स्वरमा रुखोपन कायमै थियो। केही बेर मौनतामा बितेँ। एउटा कुरा सोधौँ, मेरो पतिको स्वर अब केही नरम भएको थियो। यो विवाह तिम्रो राजी खुसीले भएको? मलाई लाग्यो अब पनि म मौन रहेँ भने मेरो पति एउटा अघोर भ्रममा पर्नेछ। मैले भन्न चाहेँ, होइन मेरो प्रेम, यहाँ राजी खुसीको प्रश्नै छैन, म त तिम्रै खोजीमा आएकी हुँ। तर मेरो मुखबाट निस्केको यति थियो, हो। म केही बुझिरहेको छैन। त्यसपछि मेरो पति सिरानी र ओढ्नी उठाएर बिछुनामा गइपल्ट्यो। जानु अघि उसले मलाई क्षणभर हेरेको थियो, मानव ऊ मलाई भनिरहेको थियो, इच्छा छ भने मसँगै आउन सक्छौ। तर म उठ्न सकिनँ। म यस्तो अनुभव गर्दै थिएँ मानौ मेरो जरा त्यही भुइँमा गाडिएको छ। केही बेरपछि मैले मेरो पतिलाई हेरेँ। ऊ मतिर पिठ्यौँ पर्ने गरी कोल्टे परेर सुतेको थियो। मैले मनमा नै भने मसँग रिसायो राजा। त्यसपछि मैले कल्पना गरेँ, म बिछुनामा पुगेँ र उसको छेउमा बसेँ। ऊ मतिर फर्क्यो तर उसले अझै आँखा चिम्लेको थियो। मैले उसको कपाल मुसारेँ, उसले मलाई तान्यो। मैले नुहेर उसको ओठमा मही खाएँ। म फेरि तर्सेँ। मलाई लाग्यो मैले उसको ओठमा मही खाँदा मेरो चिउँडोले उसको चिउँडोमा छोएको छ, चिउँडोको खतमा छोएको छ। रात बिना कुनै घटना बितेर गयो। सधैँभरि मेरो प्रेममा त्यो चुडोको खत बाधक परिरह्यो। जस्तै कमनीय क्षणमा पनि मेरो पतिको त्यस खतमा मेरो ध्यान जान साथ ममा एउटा अनौठो परिवर्तन आउँथ्यो, शिथिलता आउँथ्यो र हाम्रो प्रेम यान्त्रिक क्रियाकलाप प्राय हुन जान्थ्यो। मेरो पति चाहिँ यस्तो अनुभव गर्थ्यो गर्दैन थियो थाहा छैन। जे होस्, समय बित्दै गयो र बिस्तारै मेरो पतिको चुडोको खत मलाई बानी पर्दै गयो। हुँदाहुँदा के भयो भने बिस्तारै त्यो खत मलाई मन पर्न थाल्यो। र आखिर यस्ता क्षण समेत आए, त्यसैले नै मलाई निसङ्कोच बनाऊ चरमोत्कर्षमा पुर्याउँथ्यो। मेरो पतिको चिउँडोको त्यो खत देख्दा ममा एक विशेष प्रकारको उत्तेजना आउँथ्यो, लगाव आउँथ्यो। के त ईश्वरले मेरो प्रार्थना सुने त्यसो भए? के त उसले मलाई मेरो पतिको चिउँडोको खत ग्राह्य बनाइदियो? होइन सजी, उसले मेरो प्रार्थना सुनेन। चिउँडोको त्यो खत छुने हिम्मत मैले कहिल्यै गरिनँ। उसले मेरो पतिको चिउँडोको खत मलाई ग्राह्य बनाइदिएन मात्र होइन, बरु उसले मेरो पति र चिउँडोको खतलाई समेत पृथक बनाइदियो। उसले मेरो पति र चिउँडोको खतबीच यति ठूलो दूरी सृजना गरिदियो कि चिउँडोको खतलाई हेर्दा म मेरो पतिलाई देख्दैन थिएँ, म मेरो पतिलाई देख्दैन थिएँ। त्यसैले मेरो लागि उ सधैँ अपरिचित रह्यो र मैले उसलाई प्रेम गर्न सकिनँ। तर म उसलाई प्रेम गर्न चाहन्थेँ, उसलाई मेरो पूजा बनाउन चाहन्थेँ, सर्वस्व बनाउन चाहन्थेँ। भनिहालेँ नि, म उसमा गएर टुङ्गिन चाहन्थेँ। मैले किन उसलाई प्रेम गर्न सकिनँ मलाई एक दिन लाग्यो। मैले किन उसलाई प्रेम गर्न सकिनँ भने उसले मलाई प्रेम गर्छ भन्ने कुरामा मलाई अझै विश्वास छैन। के त ऊ मलाई प्रेम गर्दैन? एक दिन मैले उसलाई सोधेँ, तपाईँ मलाई प्रेम गर्नुहुन्छ? उसले हाँसेर भन्यो, शङ्का छ। कति मिठो उत्तर, तर अझै मलाई अपेक्षा मैले अपेक्षा गरेको उत्तर पाएको जस्तो लागेन। मैले फेरि सोधेँ, किन प्रेम गर्नुहुन्छ मलाई? कहिले ऐनामा निहालेर हेरेकी छौ आफूलाई? वास्तवमा तिमीलाई पहिलोपटक देख्दै म तिम्रो सुन्दरतामा मोहित भएको थिएँ। मेरो पति मलाई प्रेम गर्दथ्यो किनभने ऊ मेरो सुन्दरतामा मोहित भएको थियो। तैपनि मलाई अझै कता कता अभाव अनुभव हुन्थ्यो, कता कता रिक्तता अनुभव हुन्थ्यो। त्यो अज्ञात रिक्तताले मलाई रात दिन पीडा दिन्थ्यो। mm. आखिर के थियो त्यो रिक्तता? एक दिन मैले त्यो रिक्ततालाई पहिलाएँ। मेरो पति मलाई प्रेम गर्छ, मेरो शरीरलाई प्रेम गर्छ, ऊ मेरो आँखाको बान्कीलाई प्रेम गर्छ, मेरो नाकको अनुपातलाई, मेरो ओठको आकारलाई, मेरो गालाको रौनकलाई, मेरो कपालको लम्बाइलाई, मेरो बक्सको उभारलाई, मेरो कम्मरको नापलाई, मेरो हातपाखुराको सुडौलतालाई इत्यादिलाई प्रेम गर्छ। तर मेरो आत्मालाई, मेरो हृदयलाई, के ऊ मेरो हृदयलाई त्यसमा लागेको अतीतको छापसहित प्रेम गर्छ? प्रश्नानुत्तरित थियो, यही थियो त्यो अज्ञात रिक्तता जसले मलाई रात दिन पीडा पुर्याइरहेको थियो। प्रश्न अनुत्तरित किन थियो भने मैले मेरो हृदय मेरो पतिबाट अझै अस्पृश्य अदृश्य राखेकी थिएँ। ऊ अनभिज्ञ थियो यससँग। मैले मेरो हृदयमा मेरो पतिको स्पर्श आलोक दिनुपर्छ, अनि पो उसले मलाई, मेरो हृदयलाई, मेरो आत्मालाई प्रेम गर्न सक्छ। म मेरो पतिको सामु मेरो हृदय उदाङ्ग पारेर राखिदिन आतुर भएँ। म अब अरू पर्खिन सक्दिनँ थिएँ, परन्तु एकमन लाग्थ्यो जुन व्यक्ति, जुन प्रसङ्ग, जुन स्थितिको अब मेरो जीवनमा कुनै स्थान छैन, तिनीहरूसँग मेरो पतिलाई परिचय गराउनुको के प्रयोजन? त्यसबिना पनि त काम चल्न सक्छ। तर अर्को मन भन्थ्यो, यो गैर इमान्दारी हो, त्यसमाथि त्यसै बिना म त यो भयङ्कर रिक्तता भोगिरहेको छु, त्यसै बिना त मेरो प्रेम अपूर्ण भइरहेछ, आंशिक भइरहेछ। मेरो पति मलाई शारीरिक तहमा प्रेम गर्छ, तर के उसको मानसिक तहको प्रेम बिना मलाई तृप्ति मिल्छ? त्यो बिना के मेरो यात्रा पूर्ण हुन सक्छ र? एक सुमधुर रात मैले मेरो पतिलाई मेरो अतीतसँग परिचय गराएँ, जसपछि मैले ठानेकी थिएँ मैले मेरो यात्राको सफल पूर्ण विराम पाउनेछु। आरम्भसम्ममा पनि ममा हिचकिचाहट र अस्थिरता बाँकी नै थियो, तर सोचेँ मैले मेरो पतिबाट पूर्ण अखण्डित र सत्य प्रेम पाउनु छ। यसको निम्ति मैले उसको सामु नग्न रूपमा प्रस्तुत हुनैपर्छ, उसले मलाई सम्पूर्ण चिन्नैपर्छ। अनि म उसको सामु नाङ्गिएँ बेहिचकिचाहट र सुदृढताका साथ। म कस्तो अनुभव गर्दै थिएँ भने मलाई निर्निमेष सुनिरहने मेरो पति ईश्वर हो, र म ईश्वरको सामु अभिस्वीकार गर्दैछु। मैले मेरो ईश्वरको सामु अभिस्वीकार गरेँ आफूलाई। यो अभिस्वीकारको समाप्तिमा मलाई के विश्वास थियो भने अब मेरो पतिको सुन्दर आँखामा केही थोपा पवित्र आँसुहरू छल्किनेछन्। बिस्तारै उसले मलाई संसारको सबैभन्दा न्यानो, सबैभन्दा शीतल, सबैभन्दा कोमल र सबैभन्दा बलिष्ठ उसको बाहुपासमा बाँध्दैछ र भरिएको गलामा भन्दैछ, मेरो अन्वेषिके, म तिमीलाई सम्पूर्ण पवित्रताका साथ ग्रहण गर्दछु। अनि म उसको उष्ण बाहुमा सम्पूर्ण पग्लनेछु, मेरो कायाकल्प हुनेछ, म उसमा सम्पूर्ण समर्पित हुनेछु। एउटा एकदमै नयाँ भव्य र सुन्दर संसारमा हाम्रो एकात्म हृदयले प्रवेश गर्नेछ, जहाँ संशय, अपूर्णता, अभाव, अतृप्ति केही हुने छैन, जहाँ मेरो आत्माको कुना कुनाबाट एउटै गीत प्रस्फुटित हुनेछ, युरेका युरेका। परन्तु नियतिलाई यो स्वीकार्य थिएन। मैले मेरो कुरा टुङ्ग्याएको केही क्षणपछि मेरो पतिले सोध्यो, त्यो मान्छेसँग तिम्रो शारीरिक सम्बन्ध थियो? मानौ एक जोरदार थप्पड मेरो गालामा बज्रियो, मानौ एक लात्ती बज्रियो मेरो कोखमा, म तुइएँ। मैले मेरो पतिको अनुहारमा हेरेँ, त्यो अनुहार मलाई अत्यन्त कुरूप, अत्यन्त घृणाजनक लागिरहेको थियो। के त मेरो पति मलाई शारीरिक तराजुमा जोखेर हेर्छ? उसको निम्ति म एउटा स्वास्नी मान्छेको शरीर बाहेक केही पनि होइन। मेरो पति अहिले के जान्न चाहिरहेको थियो भने मेरो शरीर चोखो त छ, कति त्यसलाई कुनै पुरुषले बिटुल्याएको त छैन। घृणाको एउटा असाध्य तीव्र ज्वार उठ्यो। यही घृणाको दुर्दमनीय आवेशमा मैले भने थियो, त्यसपछि मैले मेरा पतिसँग कहिले सोधिनँ तपाईँ मलाई प्रेम गर्नुहुन्छ भनेर। मैले यो यसकारण नसोधेकी होइन कि यो प्रश्न सोध्न मेरो बिछनामा उपाय हुँदैन थियो, यसकारण पनि होइन कि म प्रति अक्सर उपेक्षा देखाउने प्रयासमा रहने, उसको केही असन्तुष्ट झैँ, केही आहत झैँ देखिने अनुहारसँग म डराउँथेँ। बरु यसकारण कि उसले यसको उत्तर दिइसकेको थियो, उसले त्यही प्रश्न फेरि दोहोऱ्याएर सोधेको थियो, साँच्चै त्यो मान्छेसँग तिम्रो शारीरिक सम्बन्ध थियो? उसले मलाई शारीरिक तराजुमा जोख्ने यो प्रश्न जुन आहत र निराशाको स्वरमा दोहोऱ्याएको थियो, त्यसले मेरो पहिलोपटक बोलेको झुटोको किञ्चित विकसित आत्मग्लानी पनि हरायो। उसलाई आहतै राख्ने कुत्सित अभिप्रायले स्पष्ट झर्को साथ मैले भने, मैले भनिसकेँ, मेरो पारदर्शी झर्को र नितान्त ग्लानी रहित स्वीकारोक्ति सुनेर उसको अनुहारमा पीडाको जुन रेखा खिचिएको थियो त्यसले मलाई आनन्द दिएको थियो, र यो आनन्द कति पीडादायक थियो। त्यो म बाहेक केवल ईश्वर जान्दछ यदि छ भने। मान्छे सुख बिना बाँच्न सक्दैन। अब म आत्मपीडनबाट सुख लिन थालेँ। अवसर पर्यो कि म मेरो पतिलाई त्यही पीडा दिन चुक्दिनँ थिएँ। तर मेरो भाग्य हो वा दुर्भाग्य, मेरो पतिले यसो त्यसो केही भनेन। मलाई लागेको थियो उसले पारपा चुकेको समेत कुरा उठाउला, तर त्यसो भएन। दिनहरू फेरि सामान्य बने, तर यो सामान्यता भिन्दै प्रकारको थियो। यो एउटा असामान्य किसिमको सामान्यता थियो। हामी बेग्ला बेग्लै सामान्य देखिने कोसिस गरिरहेका थियौँ। दिनहरू फेरि सामान्य बने, तर यो सामान्यता भिन्दै प्रकारको थियो। यो एउटा असामान्य किसिमको सामान्यता थियो। हामी बेग्ला बेग्लै सामान्य देखिने कोसिस गरिरहेका थियौँ। घरमा सबैसँग मेरो पति जस्ताको तस्तै देखिरहेको थियो, तर मेरो सामु भने यो अभिनयमा ऊ अक्सर असफल रहन्थ्यो। मलाई देख्ने बित्तिकै उसको अनुहारमा पीडाको एउटा धर्को कोरिहाल्थ्यो, तर त्यसलाई तुरन्तै लुकाउने चेष्टा भने उसले कहिल्यै छाडेन। ऊ मलाई पहिलेको जस्तै तत्परता साथ उत्साहपूर्वक माया गरिरहेको देखाउन चाहन्थ्यो, तर मलाई लाग्थ्यो ऊ यो प्रयासको कुनै बिन्दुमा पुगेर कसो कसो फुस्कन्थ्यो। हाम्रो बिछौना फेरि सधैँका लागि संयुक्त बने, तर त्यो बिछौनामा त्यो पुरानो गर्मी फेरि कहिले पनि फर्केन। यसैबीच एउटा घटना घट्यो। एक रात अकस्मात हामी साबिकभन्दा धेरै चिसो हुन पुगेका थियौँ। भएको के थियो भने मेरो पतिले कुरै कुराको बिचमा भन्न पुग्यो, त्यो मान्छेलाई फेरि भेट्यो भने तिमी त्योसँग जान्छौ? थाहा छैन। मेरो यो उत्तर सुनेपछि अकस्मात मेरो पति सेलायो। उसको उत्साह सेलाएपछि म पनि चिसो हुन पुगेँ, र यसरी त्यो रात साबिकभन्दा निकै चिसो हुन पुगेको थियो। त्यसै चिसो रातको भोलिपल्ट मैले तिमीलाई देखेँ। भयो यसरी, म काम विशेषले एउटा नातेदारको घरमा पुगेकी थिएँ। छतमा एक्लै टहल्दै थिएँ म। सहसा मेरो दृष्टि अलिक परको घरको छतमा पुग्यो, जहाँ एउटा बालक छतको पल्लोपट्टिको छेउमा थियो। त्यहाँ अरू कोही पनि थिएनन्। त्यो बालक घरिघरि केही टिप्न खोजे जे गरी दुवै हात तलतिर लैजान्थ्यो। त्यहाँबाट खस्यो भने प्रत्येकपल्ट त्यो बालकले हात तलतिर लैजाँदा म डरले खङ्ग्रङ्ग हुन्थेँ। एकपल्ट त ऊ यति धेरै लम्क्यो कि मेरो मुखबाट यही आवाज निस्क्यो, र डरले मैले आँखा पनि चिम्लिएँ। जब मैले आँखा खोलेँ, छतमा त्यो बालक थिएन। मेरो मुटु जोडले ढुकढुक गर्न थाल्यो। मलाई लागेको थियो अब त्यहाँ खलबल सुनिनेछ वा कोही देखा पर्नेछ, तर चकमन्न मानव केही भएको छैन, कोही छैन त्यहाँ। मेरो कल्पनामा जुन दृश्य आयो पसिना छुट्यो मेरो। म दौडेर त्यो घरमा पुगेँ, केही चालचुल छैन। माथिल्लो तलामा बारदली थियो। त्यहाँ पुगेर हेरेँ। मेरो अनुमान अनुसार त्यो बालक जुन ठाउँबाट खसेको मैले देखेकी थिएँ त्यहाँ छतमा चढ्ने सिँढी थियो। सिटको केही पर ढोका थियो र कोठाभित्र कोही थिए। मैले कल्पना गरे अनुसारको दुर्घटना नभएको कुरामा म विश्वस्त भएपछि फर्कन के लागेकी थिएँ। एउटा अकल्पित मान्छेमा मेरो दृष्टि पर्यो। तिमी एउटा बाल्टिनमा पानी बोकेर तलतिरबाट उक्लिँदै थियौ। समयको यत्रो अन्तराल, यतिका घटना अनि मात्र यो भेट, हृदयमा एउटा अनौठो चित्कार उठ्यो मेरो। तिमी दोस्रो तलामा उक्लिसकेका थियौ र अब म भएको तलामा उक्लिने ठाउँमा आइपुगिसकेका थियौ। त्यो मान्छेलाई फेरि भेट्यो भने तिमी त्योसँग जान्छौ? थाहा छैन। तिमी म भएतिर उक्लिरहेका थियौ। त्यो मान्छेलाई फेरि भेट्यो भने तिमी त्योसँग जान्छौ? थाहा छैन, ईश्वर जान्दछ। त्यो क्षण मेरो स्थिति के थियो? तिमी मेरो छेउमा आइपुग्ने बेलामा मैले तिमीतिर पिठ्यो फर्काएँ। यहाँले कसैलाई खोज्नु भएको हो? त्यो मान्छेलाई फेरि भेट्यो भने तिमी त्योसँग जान्छौ? थाहा छैन। मैले केही जवाफ नदिएपछि तिमी हिँड्यौ। तिम्रो पच्चाप एउटा अर्को कोठाको ढोकासम्म पुग्यो। ढोका लगाएको आवाज आएपछि मैले सास फेरेँ। अब म चुपचाप फर्कने सुरमा थिएँ, तर एउटा अज्ञात शक्तिले बाँधिए झैँ मेरा पाइला सरेनन्। मैले तिमी पसेको बन्द ढोकालाई हेरेँ। फेरि एउटा अनौठो चित्कार उठ्यो हृदयमा।
भर्खरै सुन्यौ डाक्टर दीपक खड्काको लघु उपन्यास च्यात्न नसकेको चिठीको दोस्रो श्रृंखलाको वाचन। आजको लागि कार्यक्रम श्रुति सम्वेकबाट हामीले विदा लिने बेला भएको छ। कार्यक्रम श्रुति सम्वेक तपाईँलाई कस्तो लाग्दैछ? मनमा लागेको कुरा लेखेर हामीलाई पठाउनुहोला। हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना हो shrutiatunn.com.np। कार्यक्रम श्रुति सम्वेक तपाईँले चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। हाम्रो वेबसाइट हो www.unn.com.np। हवस् त, अर्को साता लघु उपन्यास च्यात्न नसकेको चिठीको तेस्रो श्रृंखलाको वाचन लिएर आउनेछौ। त्यसअघि शुक्रबारको श्रृंखलामा डाक्टर गोविन्दराज भट्टराईको उपन्यास मुगलानको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजीत पालिखेसँगै उपन्यास वाचक अच्युत घिमिरे र म मन्टेश्वरी राजभण्डारी पनि विदा पाऊ। शुभरात्री।